यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। गाजापट्टीमा निरन्तरको इजरायली द्वन्द्वका कारण त्यहाँ संचालित बैंकहरूको करिब 93% शाखाहरू नष्ट। र मलेसियामा जारी एससीसी अण्डर 19 महिला एसिया कप क्रिकेटमा आजदेखि सुपर फोर चरणका खेलहरू शुरू हुँदै। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनैतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको बताउनु भएको छ। नेपाल उत्पीड़ित जातीय मुक्ति समाजको 37 स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले राजनीतिक अन्यल अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताउनुभयो। प्रधानमन्त्री ओलीले जातीय छुवाछूत र साम्प्रदायिकतालाई निम्त्यान्न पार्न वर्तमान सरकार तत्पर रहेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जातीय समानता सुनिश्चित गर्न संविधान र कानूनको पालनाका साथै सामाजिक सुधार पनि आवश्यक भएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संकटका अवस्थामा नेकपा एमाले र नेपाली कांग्रेस सधैँ एकजुट भई निकास दिने गरेको बताउनु भएको छ। लमजुङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री गुरूङले गठबन्धन सरकार परिवर्तन हुने भ्रममा नपर्न आग्रह गर्नुभयो। नेपालमा अस्थिरता ल्याउन चाहने शक्तिहरूले सरकारको उद्देश्य बिथोल्न जनतामा भ्रम छर्ने कार्य गरेको आरोप लगाउनुभयो। गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउनु भएको छ। हिजो पाल्पाको रामपुर नगरपालिकामा भएको कार्यक्रममा गृहमन्त्री लेखकले नेपाली जनताको विश्वास र भरोसा थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। उहाँले पालिका प्रमुखहरूले उठाउनु भएको माग जायज र जिल्लाका आवश्यकतालाई हेरेर व्यवस्थापनका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणाले समानता र सबै अल्पसंख्यक समूहहरूको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीति आवश्यकता रहेको बताउनु भएको छ। जर्मनीको बर्लिनमा आयोजित समानता सम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीति सम्बन्धी प्यानललाई सम्बोधन गर्नुहुँदै मन्त्री राणाले परराष्ट्र नीतिको रूपान्तरणको प्रतिबद्धता र सम्भावना बोकेकाले यसको अनुसरण आवश्यक रहेको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले समानताका अन्य नीतिहरू जस्तै नारीवादी परराष्ट्र नीतिले पनि मेलमिलाप समभाव र समावेशिता अंगाल्ने धारणा राख्नु भएको उहाँको सचिवालयले जनाएको छ। सरकारले शिक्षक दरबन्दी पुनरावलोकनका लागि कार्यदल बनाएर काम अघि बढ़ाएको छ। विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न हिजो बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले कार्यदलले दिने सुझावका आधारमा शिक्षक दरबन्दी मिलान गरिने जानकारी गराउनुभयो। चौमासिक रूपमा तलब पाउँदै आएका शिक्षकलाई हाल मासिक तलब निकासा गर्न थालिएको जानकारी दिनुहुँदै शिक्षा मन्त्री भट्टराईले ईसीडी पढ़ाउने शिक्षकहरूको समेत उचित व्यवस्थापन गर्न लागि जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादीले पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ। पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधव कुमार नेपालको नेतृत्वमा 24 सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। सम्मानित नेता झलनाथ खनाललाई स्कूल विभाग प्रमुख, संगठन विभाग प्रमुखमा बेदुराम भूषाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुख धनेन्द्र बस्नेत, मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ। यसै गरी पार्टी उपाध्यक्ष जगन्नाथ खतिवड़ालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला संघका जिम्मेवारी दिएको छ। महासचिव घनश्याम भूषाललाई अनुगमनको जिम्मा दिएको छ भने युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी राम कुमारी झाँक्रीलाई प्रदान गरिएको सचिव पाण्डेले बताउनुभयो। सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईलाई 24 घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरेको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई गर्दै बन्दी सहित उपस्थित हुन प्रहरीलाई आदेश गरेको हो। साइबर क्राइम मुद्दामा जिल्ला अदालत काठमाण्डुको धरोटीमा रिहा प्रसाईलाई थप अन्य कसुरमा अनुसन्धान जारी रहेको भन्दै प्रहरीले अदालत परिसरबाटै नियन्त्रणमा लिएको थियो। संगठित अपराध र आपराधिक लाभ कसुरमा अनुसन्धानका लागि भन्दै प्रहरीले प्रसाईलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो। जिल्ला अदालतका न्यायाधीश विष्णु प्रसाद अवस्थीको इजलासले प्रसाईलाई 40,000 रूपियाँ धरोटीमा रिहा गर्न आदेश गरेको थियो। प्रसाई मंगिर 4 गते पक्राउ पर्नु भएको थियो। सार्वजनिक सेवा प्रसारण संस्था पीएसबीका नवनियुक्त कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले प्रसारणका विषयवस्तु नागरिक केन्द्रित बनाउन निर्देशन दिनुभएको छ। रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा हिजो आयोजित स्वागत कार्यक्रममा कार्यकारी अध्यक्ष डाक्टर विष्टले राष्ट्रको आवश्यकताका आधारमा दुई सरकारी संचार माध्यम रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारण संस्था बनाइएको बताउनुभयो। उहाँले जनताका आवाज तटस्थ रूपमा आम नागरिकसम्म पुर्याउनु यसको उद्देश्य रहेको पनि जानकारी दिनुभयो। कार्यकारी अध्यक्ष डाक्टर विष्टले रेडियो नेपालले दूरदराजमा रहेका जनतामाझ पुर्याइरहेका आवाजलाई अझ प्रभावकारी र तटस्थ ढंगबाट अगाडि बढ़ाउन पीएसबीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र हेस डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचारमा अन्तर्राष्ट्रिय समाचार। गाजा पट्टीमा इजरायली द्वन्दले 15 महिनाको निरन्तर द्वन्दपछि त्यहाँ संचालित बैंकहरूको करिब 93% शाखाहरू नष्ट गरेको विश्व बैंकले जनाएको छ। जेरूसेलममा वितरण गरिएको एक प्रतिवेदनमा विश्व बैंकले युद्धले 88% लघुवित्त संस्था, अधिकांश मुद्रा विनिमय सेवा र 8% बीमा कम्पनीलाई पनि नष्ट गरेको बताएको छ। विश्व बैंक र प्यालेस्टाइन मौद्रिक प्राधिकरणको लगातार तथ्याङ्क अनुसार गाजा स्ट्रिपमा 94 एटीएम मध्ये 3 मात्र हाल सञ्चालनमा रहेको प्रतिवेदनमा भनिएको छ। अब खेल समाचार। मलेसियामा जारी एससीसी अण्डर-19 महिला एसिया कप क्रिकेटमा आजदेखि सुपर फोर चरणका खेलहरू शुरू हुँदैछ। नेपालले सुपर फोरको पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। खेल क्वालालम्पुर स्थित बायोमास ओभलमा नेपाली समय अनुसार 12:15 शुरू हुनेछ। नेपाल समूह बीको उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो। श्रीलंका भने समूह एको दुवै खेल जितेर समूह विजेता बनेको थियो। भारत र पाकिस्तान जस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई 6 हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो। भारत विरूद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए। समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो। नेपाल प्रिमियर लीग एनपीएलमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। त्रिवी मैदान किर्तिपुरमा 12:30 शुरू हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्स र जनकपुर बोल्ट्स बीचको खेल हुँदैछ। हिजो इलिमेटरमा चितोन राइनोजलाई 21 रनले पराजित गर्दै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको थियो। समूह चरणको खेलपछि शीर्ष चार मध्ये दोस्रो स्थानमा रहेको जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्नुपर्ने अवस्थामा पुगेको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही, बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राजनीतिक स्थायित्व र सुशासन कायम गर्न नयाँ सरकार गठन भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। गाजापट्टीमा निरन्तरको इजरायली द्वन्द्वका कारण त्यहाँ संचालित बैंकहरूको करिब 93% शाखाहरू नष्ट। र मलेसियामा जारी एससीसी अण्डर 19 महिला एसिया कप क्रिकेटमा आजदेखि सुपर फोर चरणका खेलहरू शुरू हुँदै। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।